यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आफ्नो चीन भ्रमण सोचे भन्दा बढ़ी सफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाल र चीनका सबै नाकाहरू खुलेपछि व्यापार व्यवसायको क्षेत्रले फड्को मार्ने प्रधानमन्त्रीको विश्वास। चिकित्सकमाथि पटक पटक आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित हुँदा अस्पतालहरूमा स्वास्थ्य सेवा प्रभावित। स्वास्थ्य कर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्नलाई कार्यवाही गर्ने गृह मन्त्रालयको चेतावनी। चाडपर्व नजिकै गर्दा दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्नुपर्नेमा सांसदहरूको जोड़। र पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एउटा घरमा रकेट लन्चरमा प्रयोग हुने बारूदी गोला विस्फोट हुँदा एकै परिवारका 8 जनाको मृत्यु।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415 हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण सोचे भन्दा पनि धेरै सफल भएको बताउनु भएको छ। प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति शी जिनफिङ र प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाल र चीन बीचका सबै नाकाहरू खुलेपछि नेपाल चीनको व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने पनि उल्लेख गर्नुभयो। यस अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल चीन बीच भएका सहमति तथा सम्झौताहरू कार्यान्वयनका लागि सक्रिय रहनुका साथै नयाँ उत्साहका साथ काम गर्न महावाणिज्य दूत र दूतावासका कर्मचारीलाई निर्देशन दिनुभयो। कार्यक्रममा लासाका लागि नेपाली महावाणिज्य दूत नवराज ढकालले महावाणिज्य दूतावासले गरिरहेको काम र अब गर्नुपर्ने काम र समस्याका बारेमा जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री प्रचण्डले त्यसअघि तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन भ्रमण गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्ड चीनको छिङछुङ शहरबाट हिजै चीनको स्वशासित क्षेत्र तिब्बतको लासा पुग्नु भएको थियो। औपचारिक भ्रमणका क्रममा लासामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनिया कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटिका सचिव वाङ सियाङसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपाल र चीन बीचका द्विपक्षीय हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको र सियाङको नेतृत्वमा भएका भेटवार्ताले नेपाल चीन सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुगेको पनि बताउनुभयो। सचिव सियाङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुशी भएको बताउनुहुँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्याउन आफू अझै सक्रिय रहने पनि उल्लेख गर्नुभयो। कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ़ रहेको बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा हिजो आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रधानमन्त्री खड्काले कानून बनाउन ढिलाइ हुँदा नागरिकले संघीयताको अनुभूति गर्न नपाएकाले संघीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले संघीय शिक्षा सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भइसकेको र अब निजामती र प्रहरी सम्बन्धी विधेयक पनि दर्ता गर्ने सरकारको तयारी रहेको उल्लेख गर्नुभयो। कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको र केही दिनभित्रै सुशासन सम्बन्धी कार्यक्रम घोषणा गर्न लागि पनि जानकारी गराउनुभयो। उहाँले विकास निर्माणका सन्दर्भमा देखिएका कानूनी अडचन हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढ़ेको पनि उल्लेख गर्नुभयो। कार्यवाहक प्रधानमन्त्री खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। दशैं लगायत चाडबाड नजिकिँदै गर्दा चीनी लगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि र कालो बजारी नियन्त्रणका लागि सांसदहरूले सरकारलाई सजग र सचेत रहन सुझाव दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजोको बैठकमा सांसदहरूले चाडपर्वका समयमा कृत्रिम अभाव सिर्जना हुन सक्ने भन्दै त्यस्ता गतिविधिमा समयमै ध्यान पुर्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसद गोकुल प्रसाद बास्कोटाले दैनिक उपभोग्य वस्तु सहज र सुलभ मूल्यमा प्राप्त गर्ने जनताको अधिकारलाई सुनिश्चित गर्न जोड़ दिनुभयो। सांसद राजेन्द्र प्रसाद लिङ्गदेनले दैनिक उपभोग्य वस्तुमा भइरहेको कालो बजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै त्यसतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद अर्जुन नरसिंह केसीले दशैंको मुखमा कालो बजारी मौलाएका अत्यावश्यक खाद्य सामग्री लगायतमा मूल्य वृद्धि भई आम जनता त्यसको मारमा परेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद मनिष झाले समितिमा हुने छलफल सामाजिक सञ्जालबाट प्रसारण गर्न तथा बाहिरबाट सस्तो मूल्यमा चिनी ल्याएर यहीको उत्पादनको स्टिकर लगाउने कार्य रोक्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सभापति ऋषिकेश पोखरेलले समितिले बेरुजु फर्स्यूट लगायत छलफलका लागि तयार गरेको विषयवस्तुबारे जानकारी गराउनुहुँदै त्यसको प्राथमिकीकरणका लागि सुझाव प्रस्तुत गर्न अनुरोध गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेश प्राकृतिक तथा सांस्कृतिक हिसाबले समृद्ध भएकाले विकासको पर्याप्त सम्भावना रहेको बताउनु भएको छ। नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको हिजो सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले कर्णाली प्रदेशको शिक्षा, स्वास्थ्य, पूर्वाधार, हवाई यातायात लगायत क्षेत्रमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले एमाले विरूद्ध विभिन्न तरिकाले घेराबन्दी गर्ने काम भइरहेको पनि जिकिर गर्नुभयो। उहाँले प्रदेश नेतृत्व सहमति तथा समझदारीका आधारमा चयन गर्न पनि निर्देशन दिनुभयो। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारको नेतृत्व गर्ने भन्दा पनि समृद्धि र विकासका लागि जनपक्षीय कार्यमा लागिरहेको बताउनुभयो। चिकित्सकमाथि पटक पटक आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन्। मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले हिजो काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्य कर्मीमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरू सड़कमा उत्रिएर विरोध जनाएका हुन्। स्वास्थ्य कर्मीहरूले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन 2079 अविलम्ब कार्यान्वयनको माग पनि गरेका छन्। चिकित्सकहरू आन्दोलित हुँदा देशभरका अस्पतालहरूमा स्वास्थ्य सेवा प्रभावित भएको छ। यसैबीच गृह मन्त्रालयले केही दिन यता विभिन्न जिल्लाहरूमा स्वास्थ्य कर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कार्यवाही गरिने जनाएको छ। हिजो प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ र कास्की लगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मीहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री र सम्बन्धित सरकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा मंगलबार बसेको बैठकले स्वास्थ्य कर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 बमोजिम कार्यवाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरिसकेको जनाएको छ। त्यस्तै सबै प्रकारका विरोधका कार्यक्रमहरू अन्त्य गरी आफ्नो जिम्मेवारी कर्तव्य निर्वाह गर्दै आफ्नो क्षेत्रमा फर्कन स्वास्थ्य कर्मीलाई गृह मन्त्रालयले अनुरोध पनि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कार्यवाही हुने कानूनी व्यवस्था सम्बन्धी जानकारी समेटिएको सूचना पार्टी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ। मन्त्रालयले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 3 र दफा 15 कानूनी व्यवस्थालाई सेवाग्राही एवं सरोकारवाला सबैले देखिने गरी जानकारीमूलक सूचना पार्टी बनाई अस्पताल परिसरमा राख्न निर्देशन दिएको हो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको उल्लेख गर्नुभयो। उहाँले गृह मन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै चिकित्सकहरूलाई काममा फर्कन पनि अनुरोध गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित कार्यक्रममा सुधीर भट्टराई फ्रान्स, तेजबहादुर छेत्री संयुक्त अरब इमिरेट्स, घनश्याम लम्साल कुवेत र रामप्रसाद सुवेदी ले स्विजरल्याण्डका लागि शपथ लिनुभएको हो। त्यस अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ लगायत नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग कार्यालयका अधिकृत स्तरका सबै कर्मचारीलाई हरेक बिहान 15 मिनट योगाभ्यास गराइने भएको छ। मन्त्रालयले हिजो एक सूचना जारी गरी मन्त्रालय र उपत्यका अन्तर्गतका विभाग कार्यालयका अधिकृत स्तरका सबै कर्मचारीलाई हरेक दिन बिहान 10-15 भित्र अनिवार्य रूपमा कम्तीमा 15 मिनट योगाभ्यास ध्यान गरेर मात्र आफ्नो जिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन भनिएको छ। अन्य कर्मचारीलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोही अनुरूप योग ध्यान गर्ने व्यवस्था र वातावरण बनाउन समेत मन्त्रालयले निर्देशन दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालमा पर्यटन विकासको सम्भावना राम्रो रहेकाले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन पूर्वाधार विकासमा जोड़ दिनुपर्ने बताउनु भएको छ। विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय वन तथा वातावरण मन्त्रालय साथसाथै फाउण्डेशन लगायत अन्य विभिन्न संघ संस्थाको आयोजनामा ललितपुरमा आयोजित राष्ट्रिय पर्यटन कार्यशाला गोष्ठीमा पर्यटन मन्त्री किराँतीले नेपालको भौगोलिक विकटता र फरक फरक हावापानी तथा मौसम रहने विशेष क्षेत्रहरूका कारण नेपाल विश्वकै पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेको बताउनुभयो। मन्त्री किराँतीले पर्यटन प्रवर्धनका लागि नेपालका पर्यटकीय क्षेत्रहरूको अन्तर्राष्ट्रिय स्तरमा जानकारी प्रदान गर्दै पर्यटन सम्बद्ध संस्थाहरू आकर्षक प्याकेजहरूका साथ लाग्नुपर्ने र त्यसका लागि सरकारबाट आवश्यक सहयोग हुने बताउनुभयो। कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले पर्यटनको दिगो विकासका लागि जलवायु परिवर्तन र यसका असरबारे स्थानीय नागरिकलाई सचेत बनाउनु पर्नेमा जोड़ दिनुभयो। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रूपमा इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलीखेत, दोलखा लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजा सहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी देवताको पूजा आराधना गरी 8 दिनसम्म मनाउने प्रचलन छ। भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई इन्द्रध्वजोत्थान भनिन्छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा इन्द्र जात्रालाई लिइन्छ। यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जंगलमा छोड़िएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयका दिन काटिन्छ। काटिएपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ। उपत्यका भित्र्याइएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। आजका दिन मुख्य रूपमा मनाइने इन्द्र जात्रा पर्वमा राष्ट्रपतिबाट हनुमान ढोका स्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ। इन्द्रध्वजाको लिङ्गो ठड्याइएपछि शुरू भएको जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशावतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ। इन्द्रध्वजाको लिङ्गो ठड्याइएको 8 दिनपछि अर्थात आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पतन गर्ने विधान रहेको छ। यस अवसरमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोक स्थित इन्द्रदहमा रातभर जागरण बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ। राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दीदेखि प्रचलनमा रहेको कुमारी इन्द्र जात्रा जस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मदत पुग्ने विश्वास लिनुभएको छ। इन्द्र जात्रा 2080 अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै उहाँले कुमारी इन्द्र जात्रा पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा अर्चना गर्दै जीवित देवी कुमारी गणेश र भैरवको रथयात्रा गरी धूमधामका साथ मनाइने परम्परा रहिआएको उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले मौलिक चिनारी र अद्भुत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ़न जरूरी रहेको बताउनु भएको छ। इन्द्र जात्राका अवसरमा शुभकामना दिनुहुँदै उहाँले विविधतामा एकताको सन्देश संचार गर्ने धार्मिक जात्रा र पर्व भूगोल क्षेत्र र समुदाय अनुसार मनाउने चलन परम्परा विधि विधान र अनुष्ठान फरक फरक भए पनि सबैको सार एवं उद्देश्य समाज र देशमा धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, भाइचारा, मेलमिलाप र सद्भाव कायम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभामुख देवराज घिमिरेले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई सुख शान्ति र समृद्धिको कामना गर्नुहुँदै मौलिक चाडबाड़को संरक्षण र सम्वर्धन गर्ने दायित्व नयाँ पुस्ताको रहेको उल्लेख गर्नुभएको छ। मध्य प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक विदा दिएको छ। प्रदेशको गृह संचार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तम प्रसाद खरेलले सूचना जारी गरी मुस्लिम समुदायको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसंघको महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय पारित गरेको थियो। युनेस्को सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो। त्यसबेलादेखि विश्वभर र नेपालले यो दिवसलाई सम्झना मात्र नभई सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्य सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। सूचनाको हकका लागि राष्ट्रिय महासंघको पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आजदेखि काठमाण्डुमा हुँदैछ। महासंघले हिजो काठमाण्डुमा पत्रकार सम्मेलन गरी आज र भोलि हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। धरनामा रहेका अभियन्ता यी र काठमाण्डु महानगरपालिका बीच 4 सहमति भएको छ। यी र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी महर्जन बीच हिजो बेलुका 4 सहमति भएको हो। नेपाली सेनाले सगरमाथा सहित 10 हिमालबाट 108 टन फोहोर संकलन गरेको जनाएको छ। नेपालको पर्यटन प्रवर्धन र पर्यटनको मुख्य आधार हिमाल सफाई अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले 4 अवधिमा उक्त फोहोर संकलन गरेको जनाएको छ। रेडियो नेपाल र वैदेशिक रोजगार बोर्ड बीच वैदेशिक रोजगारी रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ। रेडियो नेपालमा हिजो आयोजित कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र वैदेशिक रोजगार बोर्डका उपसचिव राजन पौडेल बीच यही असोज 25 गतेदेखि आगामी असार मसान्तसम्म कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। बाँकेको जानकी गाउँपालिकाले छोरी कल्याण कार्यक्रम शुरू गरेर छोरीहरूको बीमा गर्न थालेको छ। नेपालगंजबाट नवीन गिरीको रिपोर्ट।
सरकारले बाल विवाह न्यूनीकरण गर्न 20 उमेर तोके पनि ग्रामीण क्षेत्रमा बाल विवाह भने चुनौतीपूर्ण बनेको छ। बाल विवाह न्यूनीकरणका लागि जानकी गाउँपालिकाले छोरी कल्याणकारी कार्यक्रम लागू गरी छोरीहरूको बीमा गर्न थालेको हो। छोरीहरूलाई पढ़ाईप्रति आकर्षित गर्न र 20 नपुग्दै हुने विवाहलाई रोक्न छोरी बीमा कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष छब्बन खा
20 बिहा पनि गर्छन् र 20 भित्र कम्तीमा 1,00,000 रुपियाँ जमा हुन्छ, 2,00,000 भन्दा बढी उहाँले पाउनुहुन्छ। त्यही पैसाबाट आफ्नो छोरीको ब्याह गर्छन् भन्ने एउटा ऊ हो।
छोरी बीमाका लागि 2079 साल साउन 1 पछाडि पालिकाभित्र जन्मने सबै छोरीहरूलाई बीमा गर्ने गरी छोरी कल्याणकारी कार्यक्रम लागू गरिएको हो। गत वर्ष 200 बीमा गर्ने लक्ष्य लिइएकोमा 200 बीमा भएको छ। चालू आर्थिक वर्षमा भने 400 बीमा गर्ने लक्ष्य लिइएको छ। गत वर्ष यो कार्यक्रमका लागि 10,00,000 रुपियाँ बजेट छुट्याएको गाउँपालिकाले यस वर्ष भने 20,00,000 बजेट विनियोजन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाङ्गी
पालिका भित्र जन्मिने सबै छोरीहरूलाई प्रत्येक वर्ष किस्ताको रूपमा 5,000 तपाईँले जम्मा गर्ने र 20 बीमा कार्यक्रमबाट उनीहरूलाई चाहिँ 1,00,000 बीमा गराउने गरी छोरी कल्याण कार्यक्रम शुरू गरिएको छ।
छोरी बीमा कार्यक्रम लागू भएपछि अभिभावकहरू पनि खुशी भएका छन्। यो कार्यक्रमले छोरीहरूको पढ़ाईसँगै कानूनले नै बन्देज गरेको उमेर नपुग्दै हुने विवाहलाई रोक्न आफूहरूलाई पनि अभिप्रेरित गर्ने अभिभावकहरूको विश्वास छ। अभिभावक द्वय तबसुम हलवाई र सीमा रैदास
पहिले सरकार अब सरकार है बढ़िया बीमा खोला दी से पैसा भी दे लागा एक हो या दुई लड़की हो बढ़िया
है। छोरी बीमा बढ़िया है। हमरे सबके गरीब मन पहले पैसा के लालच में जल्दी बिहाव कर रहे थे कि पैसा नहीं, अब तो पैसा के लालच में बिहाव भी जल्दी न करिए, 20 में बिहाव करिए, बहुत बढ़िया है।
20 विवाह नगर्ने शर्त में गांव पालिका 20 1,00,000 रुपया जमा करदश तर बीच में विवाह करे सब पैसा फिर्ता होने गांव पालिका जनाये। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ एउटा अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एउटा घरमा रकेट लन्चरमा प्रयोग हुने वादी गोला विस्फोट हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ। घटनामा 3 जना घाइते भएका छन्। घटनामा परि मृत्यु हुनेमा 5 बालबालिका र 2 महिला रहेको त्यहाँको प्रहरीले जनाएको छ। रकेट लन्चरको नफुटेको खोल नजिकैको खेतमा बालबालिकाले फेला पारी घरमा लगेको बुझिएको छ। मृतक र घाइते सबै एकै परिवारका रहेको बताइएको छ। शहरको खेती योग्य जमीनमा रकेटमा प्रयोग हुने उक्त बारूदी गोला भेटिएको हो। अब आर्थिक समाचार।
नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र री निकोला प्राइभेट लिमिटेड मलेसिया बीच सम्झौता सम्पन्न भएको छ। लगानी बोर्डको कार्यालयमा बुधबार भएको कार्यक्रमका बीच सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र री निकोलाका प्रबन्ध निर्देशक गोमहिदी अब्दे लालीले हस्ताक्षर गर्नुभयो। लगानी बोर्डले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ग्रीन एमोनिया र क्याल्सियम एमोनिया नाइट्राइड मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको हो। सम्झौता अनुसार री निकोलाले अनुमति पत्र प्राप्त गरेको 24 महिना भित्र विस्तृत सम्भाव्यता अध्ययन गरी लगानी बोर्डको कार्यालय समक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ। तनहुँ जिल्लाको आबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको मल कारखाना इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइड मल तयार गर्ने गरी सम्भाव्यता अध्ययन गर्न लागिएको हो। करिब 26 करोड अमेरिकी डलर अनुमानित लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक 95,600 मेट्रिक टन ग्रीन एमोनिया र 286,975 मेट्रिक टन क्याल्सियम एमोनियम नाइट्राइड मल उत्पादन हुने प्रस्ताव गरिएको छ। नेपालमा आर्थिक वर्ष 2078-79 अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौजदात 16% वृद्धि भई 264,33 करोड़ रूपियाँ बराबर कायम भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदनले आर्थिक वर्ष 2078-79 कुल वैदेशिक लगानी मध्ये चुक्ता पूँजीको अंश 53.7%, संचिति 31.7% र कर्जाको अंश 14.6% रहेको जनाएको छ। त्यसै गरी प्रतिवेदनले 2079 असार मसान्तसम्ममा नेपालमा 57 देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको देखाएको छ। जसमध्ये भारतबाट सबैभन्दा बढी 88.59 अर्ब रूपियाँ बराबर, चीनबाट 33.45 अर्ब रूपियाँ बराबर, आयरल्याण्डबाट 20.90 अर्ब, सिंगापुरबाट 16.07 अर्ब र सेन्ट किट्स एण्ड नेभिसबाट 15.09 अर्ब प्रत्यक्ष वैदेशिक लगानी भएको प्रतिवेदनले उल्लेख गरेको छ। लगानी मध्ये 62.6% औद्योगिक क्षेत्रमा र 37.3% सेवा क्षेत्रमा भएको छ। फर्निचर तथा फर्निचर जन्य उत्पादनको मेला बुधबारबाट काठमाडौँको भिरकुटी मण्डपमा शुरू भएको छ। प्रदर्शनीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गर्नुभयो। एक्सपोको उद्घाटन गर्दै उद्योग मन्त्री रिजालले मुलुक फर्निचर जन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताउनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब खेल समाचार।
नेपालले एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा विजय शुरूआत गरेको छ। पहिलो पटक अन्तर्राष्ट्रिय टी20 क्रिकेट खेलको मंगोलिया विरूद्ध नेपालले कीर्तिमानै कीर्तिमान बनाएको छ। नेपालले मंगोलियालाई 273 रनले पराजित गरेको हो। यो टी20मा फराकिलो जित पनि रहेको छ। नेपालका कुशल मल्लले यो खेलमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान बनाउँदा दिपेन्द्र सिंह गैरीले सर्वाधिक छिटो 9 बलमा अर्धशतक पूरा गरे। यसै गरी टी20 अन्तर्राष्ट्रियमा 300+ रन बनाउने नेपाल पहिलो टीम बनेको छ। नेपालले निर्धारित ओभरमा 3 विकेट गुमाएर 314 रन बनाएको हो। नेपालका लागि कुशल मल्लले 137 रनको नटआउट पारी खेले। टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र मोहम्मद आसिफले ओपनिङ गरेका थिए, जसमा पहिलो विकेट नेपालले आसिफ शेखको रूपमा गुमाएको थियो। आसिफ 17 बलमा 16 रन बनाएर आउट भए। 7.2 ओभरमा 66 रन बनाएका बेला कुशल भुर्तेल आउट भए। उनले 23 बलमा 19 रनको पारी खेलेका थिए। त्यसपछि कुशल मल्ल र कप्तान रोहित पौडेलले मिलेर नेपालको पारी झनै आक्रामक बनाएका थिए। रोहित पौडेलले 27 बलमा 61 रनको पारी खेल्दा 6 छक्का र 2 चौका प्रहार गरे। यसै गरी रोहित पछि आएका दिपेन्द्र सिंह गैरीले 10 बल खेल्दा 8 छक्का प्रहार गरे। उनले एकै ओभरमा 5 छक्का प्रहार गरेका थिए। यदि 52 रनमा नट आउट रहँदै अर्धशतकीय पारी खेल्दा कुशल मल्लले 50 बलमा 12 छक्का र 8 चौका प्रहार गर्दै 137 रनमा नट आउट रहे। कुशलले सर्वाधिक छिटो शतक र टी20मा व्यक्तिगत तर्फ एक इनिङमा सर्वाधिक रन बनाउने विश्वको 5औं खेलाड़ी बनेका छन्।
अजय बम अब थप खेल समाचार साफ अण्डर 19 च्याम्पियनशीप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हिजो भएको दोस्रो सेमी फाइनल खेलमा भारतसँग नेपाल टाई ब्रेकरमा 3-2 गोल अन्तरले पराजित भएको हो। टाई ब्रेकरमा गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो। यसअघि खेलको निर्धारित समयसम्मको खेल 1-1 गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको हो। यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। जितसँगै भारत फाइनलमा पाकिस्तानसँग खेल्नेछ। फाइनल खेल यही शनिबार हुनेछ। अब मौसम आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका केही स्थान सहित अन्य भागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:55 भयो भने सूर्यास्त भरि साँझ 5:55 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आफ्नो चीन भ्रमण सोचे भन्दा बढ़ी सफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाल र चीनका सबै नाकाहरू खुलेपछि व्यापार व्यवसायको क्षेत्रले फड्को मार्ने प्रधानमन्त्रीको विश्वास। चिकित्सकमाथि पटक पटक आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित हुँदा अस्पतालहरूमा स्वास्थ्य सेवा प्रभावित। स्वास्थ्य कर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्नलाई कार्यवाही गर्ने गृह मन्त्रालयको चेतावनी। चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्नुपर्नेमा सांसदहरूको जोड़। र पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एउटा घरमा रकेट लन्चरमा प्रयोग हुने बारूदी गोला विस्फोट हुँदा एकै परिवारका 8 जनाको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।